الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفمن يعلم أن ما أنزل إليك من ربك الحق كمن هو أعمى إنما يتذكر أولو الألباب الذين يوفون بعهد الله ولا ينقضون الميثاق صدق الله العظيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. گزشتہ دو دنوں سے اس سلسلے میں گفتگو چل رہی تھی کہ عقل مند لوگ کون ہیں, اللہ کی نظر میں, شریعت کی اصطلاح میں ہوشیار اور عقل مند کس شخص کو کہا جائے گا, اور اس سلسلے میں جو آیتیں آپ کے سامنے تلاوت کی گئی جن میں اللہ سبحانہ و تعالیٰ نے عقل مند اور ہوشیار لوگوں کی کچھ علامتیں بیان کی, اس سلسلے میں کچھ گفتگو ہوئی. گزشتہ کل جو آیت پڑھی گئی اس میں اللہ سبحانہ و تعالیٰ عقل مند لوگوں کی سب سے پہلی صفت بیان کرتے ہیں, الذین یوفون بعہد اللہ, اللہ کے ساتھ ان کا جو ایک معاہدہ ہے, ایمان لانے کے بعد اللہ کے ساتھ ان کا جو معاہدہ ہے کہ اللہ تعالی نے جن کاموں کو کرنے کے لیے کہا ہے میں ان کاموں کو کروں گا, اور جن کاموں سے بچنے کے لیے کہا ہے میں ان کاموں سے بچوں گا. جو شخص اس معاہدے کے اوپر پوری طرح اترتا ہے اس شخص کو کہا جائے گا الذین یوفون, یا اس یہ اس جماعت میں ہے جو اللہ کے ساتھ معاہدہ کو پورا کرتے ہیں. آگے اللہ سبحانہ و تعالیٰ فرماتے ہیں کہ ان لوگوں کی دوسری صفت کیا ہے, الذین یوفون بعہد اللہ. پہلی بات یہ کہ وہ اللہ کے ساتھ جو معاہدہ ہوتا ہوا ہے اس کو پورا کرتے ہیں, ولا ينقضون المیثاق, اور وہ معاہدے کو توڑتے نہیں ہیں. مفسرین نے اس سلسلے میں دو رائے بیان کی ہے. سب سے پہلی رائے مفسرین کی یہ ہے کہ یہ جو دوسری آیت ہے ولا ينقضون المیثاق, یہ پہلی آیت کی تاکید ہے, ایمفسس ہے کہ الذین یوفون بعہد اللہ, وہ جو اللہ کے ساتھ معاہدہ کو پورا کرتے ہیں. اب معاہدہ پورا کرنے والوں کی بھی کئی قسمیں ہو سکتی ہیں. بعض لوگ وہ بھی ہو سکتے ہیں جو معاہدہ کو 50-50 پورا کرتے ہیں, کہ 50% تو شریعت کی پابندی کرتے ہیں اور 50% چھوڑ دیتے ہیں. کچھ لوگ ایسے ہوں گے جو مسجد کے اندر تو شریعت کی پابندی کرتے ہیں, نماز کے باب میں شریعت کی پابندی کرتے ہیں, لباس کے باب میں شریعت کی پابندی کرتے ہیں, اعمال ظاہرہ کے باب میں شریعت کی پابندی کرتے ہیں, لیکن جب باطن کی بات آتی ہے, اندر کی بات ہوتی ہے, اس وقت وہ شریعت کی پابندی نہیں کرتے. دل بیماریوں سے بھرا ہوا ہے. کوئی شخص مسجد کے اندر تو اللہ کے احکام کی پابندی کر رہا ہے, لیکن جب اس کے گھر شادی آتی ہے تو اب اس کے مسلمانی سب کچھ فوت ہو گیا, دفن ہو گیا. وضع میں تم ہو نصارہ تو تمدن میں ہنود, یہی وہ مسلمان ہیں جنہیں دیکھ کے شرمائے یہود. وضع میں تم ہو نصارہ تمدن میں ہنود, جب تہذیب اور تمدن کی بات آتی ہے, شادی بیاہ کا معاملہ ہے, کسی کے یہاں کسی کا انتقال ہوتا ہے, تو اب وہ الذین یوفون بعہد اللہ کا مصداق نہیں. الذين يوفون يوفون بعهد الله کب ہے؟ جب مسجد کے اندر ہو, جب نفس شریعت کی پابندی کرنے کو چاہے, لیکن جب گھر کے اندر شادی آئی ہے اور ایک طرف شریعت کے کچھ احکام ہیں کہ بھائی شادی کے اندر فنا خرافات نہیں ہونے چاہے, مرد و عورتوں کا آپس میں اختلاط نہیں ہونا چاہے, فضول خرچی نہیں ہونی چاہیے, گانا بجانا اس قسم کے جو گناہ کے کام ہیں وہ نہیں ہونے چاہیے, تو یہ صاحب اب کمپرومائز کرتے ہیں بیوی کی خاطر, بچوں کے خاطر, خاندان کے خاطر, فیملی کے خاطر, کلچر کے خاطر. تو یہ شخص الذین یوفون بعہد اللہ کا پورا پورا مصداق نہیں ہے. تو اللہ تعالیٰ فرما رہے ہیں کہ وہ شخص ہوشیار اور عقل مند ہے جو ولا ينقضون المیثاق, یہ جو اللہ تعالیٰ کے ساتھ اس نے معاہدہ کیا ہے اس کے اندر وہ کبھی بھی پیچھے نہیں ہٹتا. اس میں 50-50 والا معاملہ نہیں ہوتا کہ کبھی اللہ کی اطاعت کر لی اور جب مرضی میں آیا تو اللہ کی اطاعت چھوڑ دی. کان تو اللہ کی اطاعت میں مشغول ہے, کان تو بالکل مطیع اور فرما بردار ہے, موسیقی نہیں سنتا, گانا وغیرہ نہیں سنتا, کیوں؟ گانے میں اس کو دلچسپی نہیں, لیکن آنکھ اللہ کی نافرمانی میں مشغول ہے. جب سڑک پہ چلتا ہے تو آنکھ آزاد ہے, ادھر ادھر دیکھ رہا ہے, حالانکہ اللہ تعالیٰ نے اس کو منع فرمایا. رمضان کا مہینہ ہے تو اس وقت مسلمان رمضان کے باہر نماز بھی غائب, نماز سے غائب, مسجد سے غائب, ہاتھ مسلمان ہے لیکن پاؤں مسلمان نہیں, غلط چیزوں کی طرف چلتا ہے. تو اللہ تعالیٰ فرماتے کہ ولا ينقضون الميثاق, صحیح مسلمان, صحیح عقل مند وہ آدمی ہے جو اللہ کے ساتھ معاہدے کو کسی بھی وقت توڑتا نہیں ہے. وہ آدھا اللہ کا دوست آدھا شیطان کا دوست ایسا معاملہ نہیں کرتا. ایک شاعر کہتا ہے, حج کعبہ کا بھی کیا گنگا کا اشنان بھی, خوش رہے رحمان راضی رہے شیطان بھی. حج اگر ہم اپنی زندگیوں کے اوپر غور کریں میرے بھائیوں, تو ہمیں یہی محسوس ہوگا کہ ہماری یہی حالت ہے کہ جب جی میں آیا تو اللہ کے بن گئے اور جب جی میں آیا تو شیطان کے بن گئے. جب ہمارے حالات ایسے ہیں کہ شریعت کے اوپر پابندی کرنے میں سہولت ہے تو اس وقت شریعت کی پابندی کر لی, اور جب حالات قطن آتے ہیں, سخت آتے ہیں, تو اس وقت ہم اللہ کے احکام کو ایک طرف چھوڑ دیتے ہیں. تو شاعر کہتا ہے, حج کعبہ کا بھی کیا گنگا کا اشنان بھی, حج کرنے کے لیے کعبے تک گیا اور وہاں سارے احکام پورے کیے, اس نے خرچہ کیا, پیسے خرچ کیے, سفر کیا, سب کچھ, اور گنگا کا اشنان, گنگا ہندوستان کے اندر ایک دریا ہے, وہاں ان کے جو تہوار وغیرہ ہوتے ہیں وہاں بھی وہ شرکت کرتا ہے. تو آدھا مسلمان آدھا ہندو, خوش رہے رحمان راضی رہے شیطان بھی, اللہ بھی خوش رہے اور شیطان بھی خوش رہے. اللہ سے بھی اس کو دوستی کرنی ہے اور شیطان سے بھی دوستی کرنی ہے, شیطان کی بھی کچھ باتیں اس کو ماننی ہے. تو اللہ کے یہاں شیطان تو خوش ہو جائے گا اگر ہم اللہ کی کچھ باتیں مانیں گے اور اللہ کی کچھ باتیں چھوڑ دیں گے, شیطان تو خوش ہو جائے گا, اس لیے کہ یہ شخص ناکامی کے راستے پہ ہے اور شیطان تو چاہتا ہی ہے کہ انسان ناکام ہو. اللہ تعالیٰ نے اس سے جب اللہ تعالیٰ نے اس کو جہنم سے بھگایا تو اس نے اللہ تعالیٰ سے کیا کہا, ثم لآتینہم من بین ایدیہم ومن خلفہم وعن ایمانہم وعن شمائلہم ولا تجد اکثرہم شاکرین. آپ نے مجھے جہنم سے بھگایا آدم کی وجہ سے, آدم کی وجہ سے مجھے جنت سے بھگایا گیا, مجھے جنت سے نکالا گیا, اب اس کے دل میں بغض پیدا ہو گیا بنو آدم کے لیے, اور وہ چاہتا تھا کہ جس طرح اس کو جہنم میں جانا ہے بنو آدم میں سے جس کسی کو وہ لے جا سکتا ہے اس کو بھی اپنے ساتھ لے جائے گا, اور اللہ نے اس کو مہلت دی. تو اس نے کہا, ثم لآتینہم من بین ایدیہم, میں آؤں گا آگے سے اور پیچھے سے, دائیں سے بائیں سے, ہر طرف سے میں آ کر وسوسہ ڈالوں گا اور کوشش کروں گا کہ اللہ کا ہو کر نہ رہے. اللہ کا تھوڑا ہو کر رہے کوئی بات نہیں, شیطان اس سے خوش ہے, لیکن خوش رہے رحمان راضی رہے شیطان بھی, رحمان اس سے خوش نہیں ہوں گے. رحمان تو اس وقت خوش ہوگا جب بندہ 100% اس کا ہو کر رہے, 100% خلوت میں بھی, جلوت میں, جب باہر ہے, لوگوں کے موجودگی میں ہے, مسجد کے اندر ہے, گھر کے اندر ہے, کام پہ ہے, لوگوں کے ساتھ ہے, اس وقت بھی وہ اللہ کا ہو کر رہے, اور جب خلوت میں ہے, رات کا اندھیرا ہے, کمرہ بند ہے, کوئی نہیں وہاں دیکھنے والا, انسانوں میں سے کوئی نہیں دیکھنے والا, اب شیطان کی طرف سے وسوسہ آتا ہے کہ انٹرنیٹ آن کرو, موبائل نکالو, غلط تصویریں دیکھو, اپنی خواہشات کی تکمیل غلط طریقے سے کرو اور لذت لو ان چیزوں سے, تو اللہ تعالیٰ تو اس وقت خوش ہوگا جب جلوت کے اندر بھی وہ مسلمان ہے اور خلوت میں بھی مسلمان ہے، مسجد کے اندر بھی مسلمان اور جب وہ تجارت کے لیے اپنی دکان میں کھڑا ہوتا ہے اس وقت بھی مسلمان، کسی کو دھوکہ نہیں دیتا، کسی کے ساتھ مکر و فریب کا معاملہ نہیں کرتا، سچائی اور امانت داری سے کام لیتا ہے، مسجد کے اندر بھی مسلمان اور تجارت میں بھی مسلمان، رمضان میں بھی مسلمان، رمضان کے باہر بھی مسلمان، ہر وقت ہر گھڑی جب وہ مسلمانی ہوگی اس کی، اس وقت اللہ تعالی ہم سے خوش ہوں گے، اور یہ شخص واقعی حقیقی معنی میں عقل مند اور ہوشیار ہے۔ اور اس شخص کو کیا ملے گا؟ ہر شخص جب بھی کوئی آدمی کوئی قربان دیتا ہے، مسلمان بننے کے لیے قربانی دینی پڑتی ہے، نفس کو قربان کرنا پڑتا ہے، شیطان کے وسوسوں کو دور کرنا پڑتا ہے، تو ظاہر بات ہے کہ ہر شخص کوئی آدمی بدلے کے بغیر کوئی کام نہیں کرے گا، تو آخرت میں اس کو کیا بدلہ ملے گا اس کا ذکر تو آگے آیت میں آ رہا ہے۔ لیکن جو شخص اللہ کا بن کر رہتا ہے، حقیقی معنی میں مسلمان ہو جاتا ہے اور وہ ہر چیز کو ایک طرف رکھ کر اللہ کے احکام کو پورا کرنے کی کوشش کرتا ہے، میرے بھائیو آخرت تو اس کی بنتی ہی ہے، دنیا میں بھی اللہ اس کے ساتھ ہو جاتا ہے، دنیا میں بھی اللہ اس کے ساتھ ہو جاتا ہے۔ اگر ہم اسلاف کے واقعات کو دیکھیں، انبیاء علیہ الصلوۃ والسلام کے واقعات کو دیکھیں، تو اس سے ہمیں یہی سبق ملتا ہے کہ جو اللہ کا ہو کر رہا اللہ اس کا بن کے رہا۔ ایک حدیث میں ہے کہ آپ صلی اللہ علیہ وسلم نے عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ سے فرمایا، ایک مرتبہ آپ صلی اللہ علیہ وسلم اونٹنی پر یا گھوڑے پر سوار تھے اور عبداللہ ابن عباس ان کے پیچھے تھے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، احفظ اللہ تجدہ تجاہک، احفظ اللہ یحفظک، اے عبداللہ ابن عباس میرے چچا زاد بھائی، تم اللہ کے احکام کی حفاظت کرو، پابندی کرو، اللہ تمہاری حفاظت کرے گا، تمہاری جتنی ضرورتیں ہیں اللہ اس کی تکمیل کرے گا، احفظ اللہ تجدہ تجاہک، تم اللہ کے احکام کی پابندی کرو، ہر مصیبت میں اللہ تمہارے سامنے ہوگا، ہر وقت اللہ تمہارا معین اور مددگار ہوگا۔ کب؟ جب احفظ اللہ، جب تم اللہ کی احکام کی حفاظت کرو گے، کوئی تمہارا کچھ نہیں بگاڑ سکتا، کوئی تمہارا کچھ نہیں بگاڑ سکتا، نفع اور نقصان کا مالک فقط اللہ سبحانہ وتعالی ہے۔ فرمایا، وَعْلَمْ أَنَّ الْأُمَّةَ لَوْ اجْتَمَعَتْ عَلَىٰ أَن يَنفَعُوكَ بِشَيْءٍ لَن يَنفَعُوكَ إِلَّا بِشَيْءٍ قَدْ كَتَبَ اللَّهُ لَكَ، اور جان لے اے عبداللہ ابن عباس، اگر پوری دنیا جمع ہو جائے اور وہ یہ چاہے کہ تم کو کسی ادنا سا فائدہ پہنچائے، ایک لقمہ بھی کھلانا چاہے، وَعْلَمْ أَنَّ الْأُمَّةَ لَوْ اجْتَمَعَتْ عَلَىٰ أَن يَنفَعُوكَ بِشَيْءٍ لَن يَنفَعُوكَ إِلَّا بِشَيْءٍ قَدْ كَتَبَ اللَّهُ لَكَ، اللہ نے تمہارے مقدر میں جو لکھا ہے وہی تم کو مل کے رہے گا، وہ آپ کو اتنا ہی فائدہ پہنچا سکتے ہیں جو اللہ نے آپ کے مقدر میں لکھا ہے۔ وَعْلَمْ أَنَّ الْأُمَّةَ لَوْ اجْتَمَعَتْ عَلَىٰ أَن يَضُرُّوكَ بِشَيْءٍ لَن يَضُرُّوكَ إِلَّا بِشَيْءٍ قَدْ كَتَبَ اللَّهُ لَكَ، اور اگر پوری امت، پوری دنیا جمع ہو جائے اس بات پر کہ اس صاحب کو نقصان پہنچانا ہے، تو وہ اتنا ہی نقصان پہنچا سکتے ہیں جتنا اللہ چاہتا ہے، اور اگر وہ اللہ آپ کو نقصان پہنچانا، اللہ نقصان پہنچانا نہیں چاہتا، تو چاہے پوری دنیا جمع ہو جائے تمہارا کوئی کچھ بگاڑ نہیں سکتا۔ آج میرے بھائیوں مسلمانوں کا حال کیا ہے دنیا میں ہمارے سامنے ہے، ہر جگہ مسلمان پریشان حال ہے اور لوگ ان پریشانیوں کا حل تلاش کرتے ہیں کہ حکمران ایسے ہے، یوں ہے، وہ ہے، فنا ہے، فنا ہمارا دشمن ہے، فنا ملک ہمارے پیچھے پڑا ہوا ہے۔ یہ سب باتیں اپنی جگہ پر، رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں کچھ کم دشمن تھے، اسلام کے ابتدائی دور میں کچھ کم دشمن تھے، لیکن جب وہ حقیقی معنی میں مسلمان ہوئے تو ان کو اللہ سبحانہ وتعالی کی نصرت حاصل ہوئی۔ آج ہم حقیقی معنی میں مسلمان نہیں، ہم آدھے آدھے ہوتے ہیں، کب کوئی 25% مسلمان، 75% شیطان کا دوست، کوئی 50% مسلمان، 50% اپنی منمانی کرتا ہے، کوئی 80% مسلمان، 20% اپنی منمانی کرتا ہے، اس سے اللہ کی نصرت نہیں آئے گی۔ اللہ کی نصرت تب پہنچے گی جب کہ مسلمان 100% مسلمان ہو جائے، جب اس کو اللہ کے وعدوں پر یقین ہو جائے، اور اگر ہم جیسے میں نے کہا پیچھے جو لوگ گزرے ہیں ان کی زندگیوں کو دیکھے تو ہم اس کا مشاہدہ کریں گے کہ جب وہ حقیقی معنی میں مسلمان ہوئے تو اللہ بھی ان کا ہوا۔ ابراہیم علیہ السلام کا قصہ بہت ہی مشہور ہے، ابراہیم علیہ السلام کا قصہ بہت مشہور، ان کی پوری قوم بت پرست، بتوں کی عبادت کرنے والی، نفس پرست، نفس کی خواہشات کے پیچھے چلنے والی پوری قوم، हत्ता कि उनके वालिद साहिब खुद बुत बनाने वाले हैं। इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला ने हिदायत दी, वलकद आतेना इब्राहिम रुश्दहु मिन कब्ल वकुन्ना बिही आलिमीन, बचपन ही से अल्लाह ताला ने उनको समझ दी। अब इब्राहिम अलैहिस्सलाम अल्लाह के हो गए, अल्लाह के साथ उन्होंने मुआहदा किया कि मैं आपका बन के रहूँगा। अल्लाह ने उनके जिम्मे जिम्मेदारी डाली कि वो लोगों को अल्लाह की तरफ बुलाए। अब उनके सामने आप अंदाज़ा लगाए कि उनके सामने एक इब्राहिम है, अकेले छोटे से बच्चे हैं, जवान आदमी हैं, कोई असर और रसूख कुछ भी नहीं। दूसरी तरफ पूरी कौम, इब्राहिम अलैहिस्सलाम दूसरी तरफ पूरी कौम सब एक रास्ते पर चल रहे हैं, इब्राहिम अलैहिस्सलाम दूसरे रास्ते पर चल रहे हैं। उन्होंने कौम को बहुत समझाया, नसीहत की, दावत दी, उनको अलग अलग तरीके से समझाया कि भाई ये जो बुत है, हल यस्मऊनकुम इद तदउन औ यनफऊनकुम औ यदुरून, ये जब तुम उनसे दुआ करते हो तो उनके अंदर सुनने की ताकत है, जब तुम उनसे राज और नियाज करते हो तो उनकी तरफ से कोई जवाब आता है, वो तुमको कोई नफा और नुकसान पहुंचा सकते हैं। बुतों को बाजों को तोड़ डाला उनको समझाने के लिए कि भाई इन लोगों के अंदर तो कोई अक्ल, ये जो बुत जिसकी तुम इबादत करते हो वो तो तुमसे भी गए गुजरे हैं। लेकिन उन्होंने क्या कहा, कालू बल वजदना आबाअना कज़ालिक यफ़अलून, ये हमारा तौर और तरीक है। हाशा वलीउल्लाह मुहद्दिस दहलवी रहमतुल्लाह अलैह फरमाते हैं कि लोगों को हक से रोकने वाली जो चीज़ें हैं उनमें से एक बहुत अहम चीज़ है कल्चर, हक को रोकने वाली चीज़। बहुत सी मरतबा ऐसा होता है कि कोई आदमी वो किसी चीज़ पर अमल करना चाहता है लेकिन उसके ख़ानदान का एक तौर और तरीक है, लोगों का एक तौर और तरीक है, वो उससे हटने की उनके अंदर हिम्मत नहीं है और उसकी वजह से वो खसारा पाता है। अबू तालिब जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के चचा थे, आप सल्लल्लाहु अलैहि वसल्लम के साथ उनको बड़ी मोहब्बत थी और आप सल्लल्लाहु अलैहि वसल्लम के मिशन में वो मुईन और मददगार बने, आप सल्लल्लाहु अलैहि वसल्लम की हिफाजत में उन्होंने बड़ा रोल और किरदार अदा किया। अब सवाल ये है कि वो खुद मुसलमान क्यों नहीं हुए। आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको दावत दी, उनको समझाया, जाहिर बात है कि जब उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम के साथ इतनी मोहब्बत का इजहार किया, आप सल्लल्लाहु अलैहि वसल्लम को भी उनसे बहुत मोहब्बत थी, इसीलिए जिस साल वो इंतकाल कर गए उसी साल हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा का इंतकाल हुआ, उस साल को आमुल हुज़्न कहा जाता है, गम का साल, आप सल्लल्लाहु अलैहि वसल्लम को उससे बड़ा गम हुआ। क्या चीज़ थी जिसकी वजह से अबू तालिब हक पर नहीं आ सके। जब उनका इंतकाल होने लगा तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको एक और मर्तबा समझाने की कोशिश की। वहाँ कुरैश के जो सनादीद और बड़े बड़े सरदार थे वो सब खड़े थे। आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको एक और मर्तबा कहा कि चचा जान, आप कलीमा पढ़ लो, आखिरत भी बन जाएगी, दुनिया से तो आप जा ही रहे हैं, हमेशा के लिए कामयाब हो जाओगे। उस वक्त अबू तालिब ने कुछ अशआर कहे, कहा वलकद अलिमतु बिअन्न दीन मुहम्मदिन मिन खैर अदियानिल बरियति दीना لولا الملامة أو حذار مسبة لوجدتني بذاك سمحا مبينا ولقد علمت بأن دين محمد, मैं जानता हूँ कि मोहम्मद का जो मज़हब है, मेरा जो भतीजा है, वो जिस दावत को लेके आया है, मिन खैर अदियान البریتی دینا, ये सबसे बेहतर दीन है, ये सबसे बेहतर तर्ज ज़िंदगी है, यही हक है। जब आप जानते हैं कि यह हक है, ये सच्चा मज़हब है, यही कामयाबी का रास्ता है, तो आप क्यों नहीं चलते उसके ऊपर। لولا الملامة او حذار مسبة لوجدتني بذاك سمحا مبينا, सिर्फ एक चीज का डर है कि अगर मैं मेरे बाप दादा के मजहब को छोड़कर मोहम्मद के मजहब को इख्तियार करूंगा तो मेरे खानदान वाले, मेरे कबीले वाले मुझे ताना देंगे। इस डर की वजह से अबू तालिब ईमान से महरूम हो गए, इस डर की वजह से। ये जो कल्चर है, ये जो सोसाइटी के जो एक क्या डिमांड है, उसकी वजह से वो ईमान से महरूम हो गए। वरना लवजतनी बिदा का समहम मुबीना, आप मुझे कलीमा पढ़ते हुए देखते, लेकिन कलीमा उन्होंने नहीं पढ़ा। क्यों? लोगों के डर से कि लोग क्या कहेंगे, लोग मेरे बारे में क्या कमेंट करेंगे, मैं तो दुनिया से चला जाऊंगा, सब कहेंगे कि अबू तालिब ने हमारे बाप दादा के मजहब को छोड़ दिया, हमारी नाक नीची हो गई। तो इब्राहिम अलैहिस्सलाम एक तरफ कौम है, एक तरफ इब्राहिम अलैहिस्सलाम है। इब्राहिम अलैहिस्सलाम ने उनको समझाने की कोशिश की, उन्होंने कहा बल वजदना आबाअना कज़ालिक यफ़अलून, हमारे बाप दादा इसी तरह करते थे, हम भी इसी तरह करेंगे, आपको जो दावत देनी है हमें नहीं सुनना है उसको। और फिर इब्राहिम अलैहिस्सलाम ने उनके लिए और तदबीरें इख्तियार की। لیکن بالآخر وہ تنگ آ گئی ابراہیم علیہ السلام سے. قصہ مشہور ہے کہ غصے میں آ کر انہوں نے کہا قالوا حرقوه وانصروا آلهتكم ان كنتم فاعلين, تم ابراہیم کو جلا دو اور تم تمہارے معبودوں کا تعاون کرو. یہ کیسے معبود ہے جس کو تعاون کی ضرورت ہے, کیسے عقل ان کی معاف ہو گئی. وہ کہہ رہے وانصروا آلهتكم, اپنے معبودوں کا تعاون کرو. معبود تو وہ ہے اور خدا تو وہ ہے جو دوسروں کا تعاون کرتا ہے, یہ کیسا خدا ہے جس کا تعاون انسان کو کرنا پڑے. تو انہوں لیکن اللہ نے ان کے عقل کے اوپر پردہ ڈال دیا, تو انہوں نے کیا کہا وانصروا آلهتكم ان كنتم فاعلين, ابراہیم کو جلا دو. اب جیسے میں نے کہا کہ جو اللہ کا ہو کر رہتا ہے اللہ بھی اس کا ہو جاتا ہے, جو اللہ کا ہو کر رہتا ہے اللہ اس کا ہو جاتا ہے. آخرت میں تو اس کا آخرت تو اس کی بن ہی جاتی ہے, دنیا بھی اس کی بن جاتی ہے. آگ کے اندر ابراہیم علیہ السلام, آگ جلائی گئی بہت بڑی آگ, اتنی بڑی آگ کہ اس کے قریب بھی کوئی پہنچ نہیں سکتا, اگر کوئی اس کے قریب جائے گا تو اس کی گرماہٹ کی وجہ سے وہ جل جائے گا. ابراہیم علیہ السلام کو منجنیک سے کاٹاپل سے اس آگ کے اندر پھینکنے کا منصوبہ بنایا گیا. اب آگ ہم جانتے ہیں آگ کی خاصیت یہی ہے کہ وہ جلا دیتی ہے. دنیا کے اندر اگر آپ دیکھیں تو آگ جہاں کہیں بھی ہوگی وہ جلانے کا کام کرتی ہے. یہ تو ہو ہی نہیں سکتا کہ کوئی آگ کے اندر ہو اس کو ٹھنڈک محسوس ہو, یہ تو اس کی طبیعت کے خلاف ہے. لیکن آگ کے اندر جلانے کی صفت, آگ کے اندر جلانے کی صلاحیت, سب کچھ کہاں سے آتا ہے؟ اللہ کی طرف سے. اگر اللہ چاہے تو اسی آگ کے اندر وہ باغ بھی پیدا کر سکتا ہے, اور ابراہیم علیہ السلام کے لیے اسی طرح ہوا. اللہ تعالیٰ نے فرمایا قلنا یا نار کونی بردن وسلاما علی ابراہیم. روایات میں آتا ہے کہ جب ابراہیم علیہ السلام سے پھینکا جا رہا تھا اور وہ ہوا کے اندر تھے تو جبریل علیہ السلام آئے اور انہوں نے کہا کہ اللہ کا حاجت نے ابراہیم, کوئی حاجت اور کام ہے, میں کچھ کر سکتا ہوں آپ کے لیے؟ تو ابراہیم علیہ السلام نے کہا کہ تم سے مجھے کوئی حاجت نہیں, میری حاجت تو فقط اللہ سے ہے. اور جب ان کو آگ میں ڈالا گیا تو انہوں نے کہا حسبی اللہ و نعم الوکیل, حسبی اللہ و نعم الوکیل, اللہ میرے لیے کافی ہے. اگر اللہ چاہے گا تو یہ لوگ میرا کچھ بگاڑ سکیں گے, اور اگر اللہ نہیں چاہے گا تو کوئی میرا کچھ نہیں بگاڑ سکتا. اللہ تعالیٰ نے حکم دیا قلنا یا نار کونی بردن, اے آگ ٹھنڈی ہو جا, اور وسلامن, اتنی ٹھنڈی بھی نہیں کہ ابراہیم کو تکلیف ہونے لگے, وسلامن, اور باعث سلامتی بن جا علی ابراہیم, ابراہیم کے اوپر. دیکھو اللہ تعالیٰ احفظ اللہ یحفظ کا, اللہ کے ہو جاؤ اللہ تمہارے ہو جاؤ گے. آگ بھی آج بھی ہو جو ابراہیم سا ایمہ پیدا, آگ کر سکتی ہے انداز گلستہ پیدا. شاعر کہتا ہے علامہ اقبال آج بھی ہو ابراہیم سا ایمہ پیدا, اگر کسی کے اندر یہ جذبہ آج بھی پیدا ہو جائے تو آگ کر سکتی ہے انداز گلستہ پیدا, آگ کے اندر بھی گلستہ پیدا ہو سکتا ہے. اور ایسے واقعات ہماری امت محمدیہ صلی اللہ علیہ وسلم کے اندر بھی پیش آئے ہیں. تفسیر ابن کثیر کے اندر ایک روایت, ایک قصہ نقل کیا ہے ابو مسلم الخولانی رحمہ اللہ تعالی کے متعلق, کہ یمن کے اندر رسول اللہ صلی اللہ علیہ وسلم کا آخری دور تھا. یمن کے اندر اسود عنسی کے نام سے ایک آدمی نے نبوت کا دعویٰ کیا کہ میں بھی نبی ہوں. آپ صلی اللہ علیہ وسلم کے دور میں اور آپ کے بعد ایسے کئی لوگوں نے دعوے کیے ہیں کہ ہم بھی نبوت کا دعویٰ انہوں نے کیا, حالانکہ آپ صلی اللہ علیہ وسلم قرآن فرماتے میں اللہ تعالیٰ فرماتے ہیں ما کان محمد ابا احد من رجالکم ولکن رسول اللہ وخاتم النبیین, یہ اللہ کے رسول ہے اور آخری نبی ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا انا خاتم النبیین لا نبی بعدی, میں سب سے آخری نبی ہوں, میرے بعد کوئی اور نبی نہیں آ سکتا, کوئی اور نبی نہیں آئے گا. عیسیٰ علیہ السلام آئیں گے لیکن نبی ہونے کی حیثیت سے نہیں, امتی ہونے کی حیثیت سے آئیں گے. تو یہ اسود انسی اس نے نبوت کا دعویٰ کیا. ان کو پتا چلا کہ یہ جو ابو مسلم الخولانی ہے یہ میری مخالفت کر رہے ہیں, اور یہ شریعت کا تقاضا تھا کہ ایک آدمی لوگوں کو گمراہ کرنے کی کوشش کر رہا ہے, تو اللہ کے ساتھ جب ہم نے معاہدہ کیا ہے تو جو شخص لوگوں کو غلط راستے پر لے جا رہا ہے ان کو اس غلط راستے سے روکنا اور متنبہ کرنا یہ بھی ہماری ذمہ داری بنتی ہے. لوگوں نے اس کو بات پہنچائی, اس نے ابو مسلم الخولانی کو بلایا, ابو مسلم الخولانی کو سمن کیا اپنے سامنے اور ان کو کہا, ان سے پوچھا کہ اتشہد انی رسول اللہ, کیا تم گواہی دیتے ہو کہ میں اللہ کا رسول ہوں؟ تو ابو مسلم الخولانی کہا کہ لا اسمع, معاف کیجئے بات سنائی نہیں دے رہی ہے. मतलब ये था कि मैं गवाही नहीं देता, जब आप अल्लाह के रसूल नहीं है तो मैं क्यों गवाही दूँ। अब देखें एक जालिम आदमी के सामने, उनके सामने अब यही नज़र आ रहा होगा कि ये साहिब अगर मैं उनकी बात हाँ में हाँ नहीं मिलाऊंगा तो बिल आखिर मौत वाकई हो जाएगी, ये मुझे सज़ा देकर जला कर कुछ भी करके किसी तरह मुझे यहाँ से दुनिया से ख़त्म करने की कोशिश करेंगे। शरीयत की पाबंदी के अंदर उनको नाकामी नज़र आ रही थी, बज़ाहिर शरीयत की पाबंदी में कभी भी नाकामी अभी नहीं है, लेकिन बज़ाहिर हमें ऐसा नज़र आता है कि शरीयत की पाबंदी करने में नाकामी है, लेकिन ये लोग क्योंकि हकीकी माने में मुसलमान थे, उनको यकीन था कि नहीं, जो आदमी शरीयत की पाबंदी करता है वो कभी भी नाकाम नहीं हो सकता। दुनिया चाहे कुछ भी कहे, दुनिया चाहे कुछ भी करने की कोशिश करे, अबू मुस्लिम अल-खौलानी ने खामोश रहा, मा असमाऊ। फिर उन्होंने कहा, पूछा, अतशहदु अन्न मुहम्मदन रसूलुल्लाह, क्या तुम इस बात की गवाही देते हो कि मोहम्मद अल्लाह का रसूल है? तो अबू मुस्लिम अल-खौलानी कहा, खौलानी ने कहा कि नाम, जी हाँ, इसलिए कि वाकई अल्लाह के रसूल है। तो उनके सामने उन्होंने हक बात कह दी। अबू मुस्लिम, ये जो अस्वद अनसी, उसने बार बार पूछा, अतशहदु अन्नी रसूलुल्लाह, कहा कि नहीं, अतशहदु अन्न मुहम्मदन रसूलुल्लाह, कहा हाँ, दो तीन मरतबा, चार मरतबा, पांच मरतबा, कई मरतबा उनको पूछा, ताकि उनकी वो बात निकालना चाहते थे, लेकिन वो टस से मस नहीं हुए। बिल आखिर अस्वद अनसी को गोरा गुस्सा आया और उसने अपने लोग जो उसके साथ खुद्दाम वगैरह होते थे उनको कहा कि आग जलाओ, आग जलाओ। अब अबू मुस्लिम अल-खौलानी के सामने आग जलाई जा रही है, उनके सामने मौत उनको नज़र आ रही है कि भाई आग में जो जाता है वो मर ही जाता है, आग से बचने का क्या रास्ता है। अबू मुस्लिम अल-खौलानी फिर भी इस्तेकामत के साथ रहे, इहफ़िज़ुल्लाह यहफ़िज़ुका, अल्लाह के अहकाम की पाबंदी करो, अल्लाह तुम्हारी हिफाजत करेगा। अबू मुस्लिम अल-खौलानी को उन लोगों ने पकड़ा और आग में फेंक दिया, लेकिन अजीब हुआ कि आग से उनको कोई असर नहीं हुआ। वो तो नबी थे, इब्राहिम अलैहिस्सलाम, ये नबी नहीं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के एक उम्मती, लेकिन जब वो अल्लाह के होकर रहे तो अल्लाह ने उनकी हिफाजत की, आग से उनको कोई असर नहीं हुआ। लोगों ने बहुत कोशिश की, अस्वद अनसी के लोगों ने बहुत कोशिश की कि किसी तरह उनको जलाया जाए, लेकिन उसका कोई असर ही नहीं हो रहा है। बिल आखिर वो जाकर, उन्होंने जाकर अस्वद अनसी को कहा कि भाई ये तो कोई अल्लाह वाला लग रहा है, उनको यहाँ से भगाओ, वरना आपकी आपका जो काम अब तक बना हुआ है वो भी बिगड़ जाएगा, उनको किसी तरह यहाँ से भगाओ, ये आम इंसान नहीं है। अस्वद अनसी ने उनको किसी तरह वहाँ से निकाल दिया, घबरा गया कि ये तो अजीब इंसान है, आग हर शख्स को जला दे रही हो, ये आदमी जल नहीं रहा है। हज़रत अबू मुस्लिम अल-खौलानी रहिमहुल्लाह ताला वहाँ से मदीना मुनव्वरा पहुँचे। उस वक्त तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हो चुका था, हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु का दौर था। मस्जिद के पास गए, उन्होंने अपने जानवर को बिठाया और फिर हज़रत उमर रज़ी अल्लाह ताला अन्हु से उनकी मुलाकात हो गई। हज़रत उमर रज़ी अल्लाह ताला अन्हु ने पूछा कि भाई तुम कौन हो, कहाँ से आए हो? अब ये खबर हर जगह फैल चुकी थी, ज़ाहिर बात है कि बड़ा वाक़िया था, ये खबर हर जगह फैल चुकी थी कि एक साहिब के साथ इस तरह का वाक़िया हुआ है। हज़रत उमर रज़ी अल्लाह ताला अन्हु ने पूछा कि भाई तुम कहाँ से आए हो? कहाँ, यमन से आया हूँ। कहा कि क्या तू वो शख्स है जिसको आग में फेंका गया था, तुम्हारा नाम क्या है? तो उन्होंने तौरिये से काम लिया और अपना हकीकी नाम नहीं बताया। क्यों? इसलिए कि वो अपने कारनामों को लोगों के सामने जाहिर करना नहीं चाहते थे। हमारे हज़रत वाला दामत बरकातुहुम बकसरत फरमाते हैं कि हमारे जो असलाफ थे वो बहुत कुछ करते थे लेकिन छुपते थे, बहुत कुछ करते थे लेकिन छुपने की कोशिश करते थे, किसी के सामने इजहार नहीं करते, किसी के सामने अपनी नेकियों का इजहार नहीं करते, वो अल्लाह ताला जाहिर कर देते थे लोगों के सामने इबरत के वास्ते, वो खुद इजहार नहीं करते थे। और हम लोग करते बहुत कम है लेकिन छुपने की बहुत कोशिश करते हैं कि मैं करता हूँ बहुत, थोड़ा बहुत सदका दे दिया, चाहता है कि भाई न्यूज़ लेटर के अंदर उसका नाम आ जाए, थोड़ा बहुत पैसा दे दिया मदरसे के अंदर, चाहते हैं कि हमारे नाम का बोर्ड भी वहाँ लग जाए कि भाई फुना खानदान ने, फुना साहिब ने ये कमरा डोनेट किया है। करते बहुत कम है लेकिन चाहते हैं कि उसकी खूब इशाअत हो, बल्कि बाज़ लोग तो खुद अपनी नेकियों का इजहार करते हैं। तो ये तो रिया हो गया, ये कौन सी नेकी हुई जो आप लोगों के सामने इजहार करें? तहज्जुद आपने घर में पढ़ी, किसी को पता नहीं है, अब आप कह रहे कि बहुत थकावट है आज। क्यों? 2 बजे रात उठा था, फिर वुजू किया, फिर तहज्जुद 8-10 रकातें पढ़ी, एक रकात एक पारा पढ़ा, दो पारे पढ़े, इसलिए बहुत थकावट है आज। पढ़ा था अल्लाह के लिए, अब लोगों के सामने उसका इजहार करने की क्या ज़रूरत है। आप अपनी नेकियों को आदमी को चाहे कि अल्लाह और उसके अल्लाह के दरमियान, उसके और अल्लाह के दरमियान रखे, लोगों के सामने खामखा उसका इजहार नहीं करना, ये तो सुमा और रिया है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन समा समा अल्लाह बिही, जो आदमी दुनिया में नाम बनाने की कोशिश करेगा अल्लाह क़ियामत के दिन उसका नाम बनाएंगे, अच्छा नाम नहीं, उसको बदनाम करेंगे। जो दुनिया में नाम बनाने के चक्कर में ज़िंदगी गुजारेगा, समा अल्लाह बिही, अल्लाह क़ियामत के दिन को सबके सामने बदनाम करेंगे। तो हज़रत उमर रज़ी अल्लाह तआला ने उनको पूछा कि भाई तुम वो साहिब हो, तो उन्होंने बहुत कोशिश की कि किसी तरह गोल गोल बात कर ले। हज़रत उमर रज़ी अल्लाह तआला ने वैसे थे जलाली, तो उन्होंने उनके सख्ती के साथ बात की कि बताओ सही तुम वही होने, तो बिल आखिर उन्होंने पस्ती तवाज़ु के साथ कहा कि हाँ मैं वही साहिब हूँ जिनके साथ ये वाकया पेश आया। हज़रत उमर रज़ी अल्लाह तआला को बड़ी खुशी हुई और उन साहिब को लेकर पहुँचे मस्जिद नबवी के अंदर, हज़रत अबू बकर रज़ी अल्लाह तआला के साथ मुलाकात कराई और उनके आँख से आंसू बह रहे थे और ये कह रहे थे कि अल्लाह का बड़ा एहसान और फ़ज़ल है मेरे ऊपर कि उसने मेरी मौत से पहले मेरी मुलाकात उस शख्स के साथ कराई, मेरी मौत से पहले मुझे उस शख्स की ज़ियारत नसीब की। फ़ुइला बिही कमा फ़ुइला बिसय्यिदिना खलील, जिसके साथ वही वाक़या पेश आया जो सय्यिदना खलील रज़ी अल्लाह तआला इब्राहिम अलैहिस्सलातु वस्सलाम के साथ वाक़या पेश आया। ये मेरे लिए सआदत की बात है कि इन साहिब से मेरी मुलाकात हो गई। तो इस वाक़े से हमें ये सबक मिलता है मेरे भाइयों कि अगर कोई आदमी अल्लाह का बनकर रहता है तो उसका अल्लाह उसका बन जाता है, और आखिरत में तो उसको सिला मिलता ही है, दुनिया में भी उसको उसका सिला मिलेगा। मशहूर वाक़या है हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु का, इब्नुल जौज़ी ने सिफ़तु सफ़वा में वाक़या नकल किया है कि एक मरतबा अब्दुल्लाह इब्न उमर वो सफ़र में जा रहे थे, किसी जगह सफ़र में रुके, अपने साथियों के साथ उन्होंने दस्तखान बिछाया और खाने के लिए बैठ गए। वहाँ से एक चरवाहा गुजर रहा था, तो हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु, हज़रत उमर रज़ी अल्लाह तआला अन्हु के बेटे, उन्होंने उस चरवाहे को बुलाया कि आप भी हमारे साथ खाने में शरीक हो जाओ, ये मुरुवत के ख़िलाफ़ है कि कोई किसी जगह से गुजरे हम खा रहे हो और हम उसको ना बुलाए। तो उन्होंने कहा कि उनको बुलाया, कहा कि तुम भी हमारे साथ बैठ जाओ। तो उन साहिब ने कहा कि माफ़ कीजिए, मेरा तो रोज़ा है आज। हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु को बड़ा ताज्जुब हुआ कि इतनी गर्मी और ये भी चरवाहा जिसको बाहर काम करना होता है और रोज़े से है, कहा कि ठीक है कोई बात नहीं। फिर हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु ने उनसे कहा कि ये जो तुम्हारी बकरियाँ हैं उसमें से एक बकरी हमें बेच दीजिए। तो उस आदमी ने कहा कि माफ़ कीजिए, ये तो मेरी बकरियाँ नहीं है, मैं तो किसी और के लिए काम करता हूँ, मेरी बकरियाँ नहीं है। हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु चाहते थे कि इनका ज़रा इम्तिहान लें, तो हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु ने कहा कि कोई बात नहीं, आपकी बकरी नहीं है, आपके आका की बकरी है, आप हमें बेच दीजिए और हम आपको रकम दे देंगे, उसकी रकम दे देंगे और उसमें से कुछ गोश्त भी आपको दे देंगे, आप हमको बेच दीजिए। और आका जब आपको पूछे कि भाई बकरियाँ कहाँ गई, 10 लेके गए थे और 9 लेके आए हैं, तो कह देना कि एक बकरी बेरिया खा गए, उनको इस तरह होता रहता है। तो हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु उनके ईमान और अल्लाह की इताअत और तक़वा का इम्तिहान ले रहे हैं कि ये अल्लज़ीन युफून बिअहदिल्लाहि वला यनकुदून अलमीसाक का मिसदाक है कि नहीं। अब उनके सामने दुनिया की लालच, गुलाम होंगे, चरवा है तो उसके पास तो पैसे होते नहीं है, इस बहाने से कुछ पैसे मिल जाएंगे, तो उनके सामने उनका इम्तिहान लिया। अब अगर वो पैसे ले लेते तो दुनियावी एतबार से ऐसा नज़र आ रहा था कि ये क्या हो गया, कामयाब, और पैसे को जाने दिया, शरीयत की पाबंदी नहीं की, तो ऐसा लग रहा है बज़ाहिर कि ये शख्स नाकाम है। लेकिन उस शख्स ने क्या कहा, हज़रत अब्दुल्लाह इब्न उमर को तो ये करना नहीं था, उनसे इम्तिहान लेना था। वो साहिब वहाँ से खड़े हो गए और ज़रा नाराज़ हो गए कि ये कैसे लोग हैं, मुझे धोखा पर उबारने की कोशिश कर रहे हैं। और चलते चलते उन्होंने उंगली आसमान की तरफ की, कहा ऐन अल्लाह, तो तुम कह रहे हो कि आका यहाँ नहीं है, आका देख नहीं रहा है, इसलिए हमको बकरियाँ बेच दो, पैसा बना लो, और जब आका पूछे तो उनके सामने झूठ बोल देना, आका कहाँ देखने के लिए आएगा, बेशक आका देखने के लिए नहीं आएगा, जैसे हम खलवत में होते हैं, तन्हाई में होते हैं, कोई देखने वाला नहीं है, बीवी भी देखने वाली नहीं है, बच्चे भी देख नहीं रहे हैं, फुना भी नहीं देख रहा है, कोई नहीं देख रहा है, तन्हाई में है। लेकिन उस वक्त ये याद रखना चाहिए कि अल्लाह तो हर चीज़ को देख रहा है, जो कुछ तू करता है छुप छुप के अहले जहां से कोई ना कोई देखता है तुझे आसमां से, जो कुछ तू करता है छुप छुप के अहले जहां से कोई ना कोई तुझे देखता है आसमान से। हम अल्लाह से तो छुप नहीं सकते। तो इन साहिब के दिल में अल्लाह का खौफ था, तकवा जिसे कहते हैं, अल्लाह का खौफ, खशियत। उन्होंने चलते चलते कहा कि ऐन अल्लाह, बेशक मेरा आका यहाँ नहीं है लेकिन अल्लाह तो हर चीज़ को देख रहा है। आज अगर मैंने आका को धोखा दे दिया, कल मुझे क़ियामत के दिन उसका जवाब देना पड़ेगा। उस वक्त तुम मेरे लिए जवाब दोगे? हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु को बड़ी खुशी हुई इस आदमी के तकवा और लिल्लाहियत से, और उनको जाने दिया। उस वक्त जब मदीना मुनव्वरा पहुँचे तो हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु ने तहकीक की कि ये कौन चरवाहा है, कौन उसका आका है, कहाँ काम करता है। तहकीक की और उसके घर पहुँचे जिसके ये वो काम करता था, पता चला कि ये किसी का ग़ुलाम है। हज़रत अब्दुल्लाह इब्न उमर रज़ी अल्लाह तआला अन्हु ने कहा कि आपका जो ग़ुलाम है मुझे बेच दीजिए, और रकम देकर उस ग़ुलाम को ख़रीदा। उसके बाद उनको अपने घर ले आया, उनको कहा अंत हुर्रुन लिवजहिल्लाह, अल्लाह की खातिर मैंने आपको आज़ाद कर दिया। और वो जो बकरियाँ थी वो भी उन साहिब से ख़रीद ली, वो जो बकरियाँ थी जिसको वो चरा रहा था वो भी उन साहिब से ख़रीद ली, और उनको कहा कि तू भी आज़ाद और ये सारी बकरियाँ तुम्हारी ले जाओ। तो देखो शरीयत की पाबंदी की, इहफ़ज़िल्लाह, ये एक मौका था, एक इम्तिहान था, वो फेल भी हो सकते थे। फेल होते ऐसा लगता कि भाई दुनिया के एतबार से मैंने खोट में गया, मैंने पैसे जाने दिया, लेकिन अल्लाह ने उनको पीछे से पैसे दोबारा दिलवाए। इहफ़ज़िल्लाह यहफ़ज़ुका, अल्लाह का होकर रहो, अल्लाह तुम्हारा होकर रहेगा। तो मेरे भाइयों, हमें भी इस बात को अच्छी तरह जहन में बिठाना है और ये यकीन पैदा करना है। जो हमारे जमात के साथी कहते हैं ईमान और यकीन की बात होगी, यकीन का माना यही है कि आदमी के दिल में ये बैठ जाए कि नफ़ा नुकसान का मालिक अल्लाह है, मेरा जो बॉस और मालिक है वो मेरा कुछ नहीं बिगाड़ सकता। अगर वो कहे कि भाई दाढ़ी है तो जॉब नहीं मिलेगा या जॉब से रुख्सत, कोई बात नहीं, अल्लाह मालिक है, वो किसी और जगह से इंतज़ाम करेगा। बीवी, बच्चे, मुआशरा, कोई मेरा कुछ नहीं बिगाड़ सकता। अगर कोई कुछ बिगाड़ सकता है, बना सकता है, वो फ़कत अल्लाह सुबहानहु व तआला की ज़ात है। और कभी कभार ऐसा होता है कि दुनिया के अंदर उसका काम नहीं बनता, शरीयत की पाबंदी की वजह से परेशानियों से उसको बज़ाहिर गुजरना पड़ता है, लेकिन जो आदमी अल्लाह का होकर रहता है उसको एक चीज़ यकीनन मिलती है। अल्लाह ने कुरान में वादा फरमाया, मन अमिन सालिहं मिन ज़करिन औ उन्था वहुवा मुमिनुन फलनुहयियन्नहु हयातन तय्यिबा। वो आदमी जो ईमान लाता है और नेकी की ज़िंदगी गुजारता है, अल्लाह का होकर रहता है, यूफून बिअहदिल्लाह, अल्लाह के साथ जो मुआहदा किया है उसको पूरा करता है, उसमें कभी पीछे नहीं हटता, क्या उसको कौन सी दौलत नसीब होगी? फलनुहयियन्नहु हयातन तय्यिबा, उसको अच्छी ज़िंदगी मिलेगी। कैसी ज़िंदगी? सुकून वाली ज़िंदगी। और सुकून वाली ज़िंदगी कभी कभार आदमी को असबाब के साथ मिलती है। सुकून के कुछ असबाब है, माल और दौलत ये सुकून के असबाब है, घर वाले ये सुकून के असबाब है, अच्छी बीवी, फार्मा बरदार बच्चे, अच्छा मकान, अच्छी नौकरी, अच्छा जॉब, अच्छी डिग्री, ये सब सुकून के असबाब है। उसकी वजह से इसीलिए लोग उसके पीछे भागते हैं कि किसी तरह हमें सुकून मिल जाए। तो कभी कभार अल्लाह ताला सुकून के असबाब के अंदर सुकून नसीब करते हैं, और कभी कभार सुकून के असबाब ना होने के बावजूद अगर वो अल्लाह का होकर रहेगा तो यकीनन उसको सुकून मिलेगा। हमें ऐसा लगेगा कि ये साहिब बड़े परेशान हैं, देखो ने उसका पाँव कट गया, देखो ने डिसेबल्ड है, नज़र नहीं आता उसको, अपाहज है, उसके बच्चे ऐसे हैं, जॉब उसको नहीं मिल रहा है, छोटे से मकान के अंदर रहता है, गुर्बत और तंगदस्ती की ज़िंदगी गुजार रहा है। हमें ऐसा लगेगा कि ये साहिब बड़ी परेशानी की ज़िंदगी गुजार रहे हैं, लेकिन अगर वो शरीयत का पाबंद है तो हो सकता है कि अल्लाह उसकी दुनिया ना बनाए लेकिन दिल के अंदर उसको सुकून हासिल होगा। और जो आदमी शरीयत की पाबंदी नहीं करता, कुरान कहता है वमन अअरदा अन ज़िक्री फइन्न लहू मईशतन दनका वनहशुरुहू यौमल क़ियामति अअमा। जो आदमी हमारी याद से गाफिल रहता है, हमसे मुँह फेर लेता है, फइन्न लहू मईशतन दनका, उसकी ज़िंदगी तंग होगी, उसकी ज़िंदगी तंगी वाली ज़िंदगी होगी। अब सवाल है कि हम बहुत से लोगों को देखते हैं कि शरीयत की पाबंदी नहीं करते, अच्छी गाड़ी है, बड़ा मकान है, बड़ा नाम है, इज्जत है, माल और दौलत है, बहुत कुछ है। बहुत से गैर मुस्लिमों को हम देखते हैं कि उनके पास माल और असबाब की बहुत सी चीज़ें मुहैया है। अब कुरान कह रहा है कि मईशतन दन का तंगी वाली ज़िंदगी। तंगी वाली ज़िंदगी का मतलब क्या है? उलमा फरमाते हैं कि असबाब के एतबार से तंगी नहीं, असबाब के एतबार से तंगी नहीं, कभी कभार असबाब के एतबार से भी वो आदमी तंग हो जाता है, लेकिन असबाब से जो चीज़ मकसूद है, असबाब से जो चीज़ मकसूद है, उस एतबार से वो तंगी वाली ज़िंदगी में मुब्तला होता है। असबाब गाड़ी है, उसका एक सबब है, गाड़ी का एक काम है कि भाई वो आपको ए से बी तक पहुंचा दे। बिस्तर उसका एक मकसद है कि आदमी को नींद आ जाए उसके ऊपर। घर का एक मकसद है कि उसको सुकून हासिल हो। बीवी का एक मकसद है कि आदमी को दिल का सुकून हासिल हो। माल का एक मकसद है कि आदमी को सुकून हासिल हो। तो असबाब जिन वजूहात की वजह से हासिल किए जाते हैं, तो एक आदमी फ़ैन लहू मईशतन दन का, उसको असबाब के एतबार से तो हो सकता है कि उसकी ज़िंदगी तंग ना हो। हमें ऐसा नज़र आए कि तो बड़ा खुशहाल है, दुनियावी एतबार से बड़ी तरक्की कर रहा है, अल्लाह से मुंह फेरा हुआ है फिर भी तरक्की कर रहा है। अल्लाह कहता है, अल्लाह ताला फरमाते हैं मईशतन दन का, ऐसा लग रहा है कि असबाब के एतबार से उसको पास बहुत कुछ है, लेकिन इन तमाम असबाब से जो चीज़ मकसूद है और वो है दिल का इत्मीनान, दिल का सुकून, इससे वो आदमी महरूम है। हम देखते हैं बहुत से लोग, ये जो एक्टर होते हैं, एक्ट्रेसेस होते हैं, फुटबॉल प्लेयर होते हैं, दुनिया के एतबार से जिनको बड़ी बड़े मनसब और अहदे हासिल होते हैं, कभी सुनने में बहुत सी मरतबा सुनने आते हैं कि ये लोग मुनशियात के अंदर, ड्रग्स के अंदर मशगूल है। कभी कभार आदमी के पास दुनिया के सब चीज़ें होती है लेकिन फिर भी खुदकुशी करता है, तो आदमी सोच में पड़ जाता है कि एक गरीब आदमी वो खुदकुशी करे तो समझ में आए कि भाई उसकी दुनिया तो तंग है, फिर खुदकुशी कर रहा है, बात समझ में आ रही है, सुसाइड कर रहा है। इसके पास तो सब कुछ है, मिलियनेयर बिलियनेयर है, फिर भी खुद क्यों खुदकुशी कर रहा है, क्यों मुनशियात ले रहा है, ड्रग्स क्यों ले रहा है, ड्रग्स क्यों लेता है आदमी, ताकि उसका उसको वक्ती तौर पर सुकून हासिल हो। तो उनके पास दुनिया के सारे असबाब है, उसके बावजूद ड्रग्स ले रहे, क्यों? इसलिए कि ऐसा लग रहा है कि उनके ज़िंदगी में सुकून है, लेकिन सुकून से ज़िंदगी खाली है, सुकून से ज़िंदगी खाली है। तो जो अल्लाह का बन के रहता है, अल्लाह उसका काम बनाते हैं, और अगर दुनिया में उसका काम नहीं बना, आखिरत में तो यकीनन बनेगा। और दुनिया के अंदर एक चीज़ उसको यकीनन मिलेगी, वो है दिल का सुकून। ना दुनिया से, ना दौलत से, ना घर आबाद करने से, ना दुनिया से, ना दौलत से, ना घर आबाद करने से तसल्ली दिल को मिलती है खुदा को याद करने से। तसल्ली दिल को मिलती है खुदा को याद करने से। जब हम कोई नेक अमल करते हैं तो तसल्ली मिलती है कि नहीं? जब आदमी कुरान पढ़ता है तो उसको एक किस्म का सुकून मिलता है। जब आदमी कोई नेकी का काम करता है तो उसको दिल में एक किस्म की फरहत महसूस होती है। किसी को सदका देता है तो उसको दिल में सुकून मिलता है, और हर वक्त वो सुकून की ज़िंदगी गुजारता है। तो हमें इस सुकून के लिए मेहनत करनी है मेरे भाइयों। ये जो सुकून अल्लाह की तरफ से आता है, और वो मौकूफ़ है शरीयत की पाबंदी के ऊपर। तो अल्लाह ताला फरमाते हैं कि अक्लमंद वो लोग हैं, यूफून बिअहदिल्लाह, अल्लाह के साथ उनका जो मुआहदा है उसके अंदर वो पीछे नहीं हटते। वला यनकुदून अलमीसाक, और किसी वक्त वो अल्लाह के साथ जो मुआहदा है उसको तोड़ते नहीं। और अगर कभी इंसान, बहरहाल इंसान है, नबी नहीं है, कभी कभार गलती हो जाती है, अगर कभी उनसे गलती हो जाती है तो फौरन والذين اذا اسرفوا على انفسهم قل يا عبادي والذين اذا فعلوا فاحشه او ظلموا انفسهم ذكروا الله فاستغفروا لذنوبهم। नेक लोग, मुत्तकी लोग, अकलमंद लोग, उनकी क्या सिफत है? जब कभी वो नफ्स से मغلوب होकर, शैतान के वसवसे और चाल में फंसकर, जब वो कि कभी उनसे कोई गलती हो जाती है, अल्लाह के साथ जो मुआहदा किया है उसमें कभी कुछ तखल्लुफ हो जाता है, तो फिर इदा फ़अलू फ़ाहिशतन अव ज़लमू अन्फुसहुम ज़करुल्लाह, वो अल्लाह को याद करते हैं, वस्तग़फ़रू लिज़ुनूबिहिम, और अपने गुनाहों से मग़फ़िरत तलब करते हैं, और अल्लाह ग़फ़ूरुर रहीम है, उनके गुनाहों को माफ़ करते हैं, और फिर उनका दोबारा अल्लाह ताला से रिश्ता जुड़ता है। अल्लाह सुबहानहु व तआला हम सब को शरीयत की मुकम्मल पाबंदी की तौफीक अता फ़रमाए। अल्लाह सुबहानहु व तआला हम सब को हकीकी माने में मुसलमान बनाए, कि हम जहाँ कहीं भी रहो, जिस हालत में हो, जिस जगह हो, जिस किस्म के हालात का सामना पड़े, हमारा ईमान और हमारे आमाल वैसे हो जिस तरह अल्लाह सुबहानहु व तआला हमसे चाहते हैं। अल्लाह सुबहानहु व तआला हम सबको तौफीक अता फ़रमाए। व आखिरु दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, व सल्लल्लाहु तआला अला खैरि खल्क़िही मुहम्मद व अला आलिही व सहबिही अजमईन। आमीन बिरहमतिका या अरहम।